उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी एउटा स्वअस्तित्वको खोज शीर्षकको पुस्तक लिएर आएका छौं। यो पुस्तक आत्मपरक लेखहरूको संगालो रहेको पुस्तक हो। यसलाई अर्चना थापाले सम्पादन गर्नुभएको छ। यसभित्र धेरै नारी हस्ताक्षरहरूका आफ्ना अनुभवहरूलाई समेटेर राखिएका लेखहरू छन्, जसमध्ये आज मैले केही गद्यहरू यसबाट वाचन गर्दैछु। सबैभन्दा सुरुमा मैले वाचन गर्ने गद्यको शीर्षक छ म दोस्रो विवाह गर्छु। यसलाई भवानी छेत्रीले लेख्नुभएको छ। भवानी छेत्री भोजपुर टक्सारमा जन्मिएकी साहित्य अलंकारसम्मको शिक्षा प्राप्त गर्नुभएकी व्यक्ति हो। सुनामी उजेलीहरू जस्ता दुई कथा संग्रह र आमा लेख संग्रह उनका प्रकाशित कृति हुन्। यसबाहेक विभिन्न पत्र पत्रिकाहरूमा उनका फुटकर लेख निबन्धहरू प्रकाशित छन्। प्रगतिशील लेखक संघ झापाकी पूर्व अध्यक्ष रहेकी भवानी नेपाली साहित्य विकास समिति झापा तथा नेपाल साहित्यिक पत्रकार संघ झापाकी कोषाध्यक्ष पनि रहेकी छिन्। यसबाहेक उनी जीवनस्मृति प्रतिष्ठान दमक तथा युद्धप्रसाद मिश्र प्रतिष्ठान काठमाडौँकी आजीवन सदस्य हुन्। भवानी छेत्रीको यो आत्मपरक लेख म दोस्रो विवाह गर्छु अब वाचन हुन्छ स्वअस्तित्वको खोज पुस्तकभित्रबाट। म दोस्रो विवाह गर्छु। 60-65 उमेरसम्म भने जस्तो साथी कोही भेटेँ भने म विवाह गर्छु। त्यो दिन मैले यसो भन्दै गर्दा मेरो कुरा सुन्नेहरू थिए। आफूलाई नारीका पक्षमा लेख्छु भन्ने चर्चित साहित्यकार कृष्ण धरावासी र जीशु स्टेसनरीका प्रोप्राइटर भीष्म न्यौपाने। त्यो दिन भने मेरा कुरा सुनेपछिका ती दुई अनुहारमा कहिले बिर्सन्न। ती अनुहार यस्ता भए मानौ मैले केही यस्तो अश्लील शब्द बोलेकी छु अथवा मैले यस्तो गलत कुरा बोलेकी छु जुन उनीहरू सामु बोल्न हुँदैन थियो। मैले बोलेका कुरा अति लाज लाग्ने खालका हुन्। दुवैले मेरो मुखबाट यस्तो कुराहरू निस्कन्छ भनेर सोचेकै थिएनन्। यस्तै भावहरू बोल्दै थिए ती दुई अनुहार। त्यो बेला ती अनुहारहरू कुनै अशिक्षितको भइदिएको भए म लामो समय सम्झिरहने पनि थिइनँ। तर ती दुवै दाईहरू समाजका चर्चित प्रतिष्ठित व्यक्तिहरूमा गनिन्छन्। समाजले चेतनाका हिसाबले शीर्ष स्थानमा स्वीकारेका यी दाईहरू विद्वत समाजका प्रतिनिधि पात्र पनि हुन्। हाम्रो समाज यस्तै छ, महिलाले एक्लोपन र अप्ठ्यारो जति पनि भोगे हुन्छ तर सहजता र रहरहरू पूरा गर्न खोज्नु हुँदैन। अप्ठ्यारो हाम्रो समाजले यस्तै भन्छ। मेरो मनमा विद्रोह जन्माउँछ यस्ता कुराले। किन हुँदैन? किन पाउँदैन नारीहरूले आफ्ना रहरहरू व्यक्त गर्न? किन एउटा मान्छे सरह जीवनयापन गर्न हुँदैन नारीले? थरी थरीका जवाफ आउँछन् तर मेरो चित्त बुझ्दैन, वा भनौँ चित्त बुझ्दो जवाफ नै आउँदैन। नारीका निम्ति समाजले निर्धारण गरेका धेरै हुँदैनहरूमध्येको एउटा हुँदैन हो दोस्रो विवाह। नेपाली आई मैले एकभन्दा बढी विवाह गर्नु हुँदैन भन्ने मान्यतालाई तोड्न चाहन्छु म। यस्ता कुरा जीवन विरोधी हुन्, गति विरोधी हुन् र प्रगतिका बाधक हुन् भन्ने ठान्छु म। यदि पुनर्विवाह गर्न नहुने भए पुरुषलाई पनि त वर्जित गरिन्थ्यो होला, तर यस्तो हुँदैन र भएको पनि छैन। पुरुषलाई त दोस्रो विवाहको निम्ति हौस्याइन्छ, उसको मनोबल बढाइन्छ र मनमा पुनर्विवाहको रहर जगाइन्छ। मेरा बाले दोस्रो विवाह गरे तर मेरी ठुली फुपू सानैमा विधवा भएर आजीवन एक्लै बस्नुभयो। मामाले दोस्रो विवाह गरे, छिमेकीले गरे, साथीले गरे, यसरी उनीहरूले आफ्नो जीवन सहज बनाए। खै कसैले असजिलो महसुस गरेन। पछिकै कुरा गर्दा पनि मभन्दा उमेरले पाका मेरा पुरुष साथीहरू कमल जङ्गली, विष्णुकुमार भट्टराई जस्ता हजुरबा भइसकेकाले दोस्रो विवाह गरे। म एक्लिनुभन्दा पछि नै विदुर भएका हुन् उनीहरू। खोइ उनीहरूको दोस्रो विवाहले कसैको अनुहार बिग्रिएन। पुरुषले विवाह गर्न उमेरको हद छैन। 70 वर्षको हुँदासम्म विवाह गर्दछन् पुरुषहरू। उनीहरू स्वस्थानी व्रतकथाबाट दीक्षित छन् जसमा 70 वर्षका बुढाले 7 वर्षकी बालिकालाई विवाह गरेको कथा छ। र यो त धार्मिक कथा भयो। समसामयिक उदाहरणका रूपमा रामबाबु प्रसाईलाई लिन सकिन्छ जसले 70 वर्ष पार गरेर पुनर्विवाह गरेका थिए। तर नारीहरू 8 देखि 50 वर्षको उमेरसम्ममा विधवा भनेर एक्लै जीवन बिताएका कुराहरू लिपिबद्ध गर्ने हो भने हाम्रो साहित्य भण्डार भरिनेछ। महिलाहरूको सामाजिक परिचय अनुसार परेको खण्डमा महिलाले पुनर्विवाह गर्ने छुट पाउनुपर्ने हो किनकि समाजमा महिलाहरूको पहिचान काँतर, कमजोर, असहाय, अबला, रुन्चे एक्लै हिँडुल गर्न नसक्ने जस्ता शब्दावलीद्वारा बनेको छ। हुन त जो कातर र कमजोर छ साराको खाँचो उसैलाई हुनुपर्ने हो। पुरुषलाई समाजमा वीर र बहादुरको रूपमा परिभाषित गरिएको छ, तैपनि उनीहरू एक्लो वा श्रीमती विहीन हुनासाथ टुक्रै भए जस्तो गर्छन्। एक्लो पुरुषका लागि घरको ठोका खोल्ने मान्छे नै भएनन्, बत्ती नै बलेन, खानै पाएन, लुगा धोइदिने मान्छे नै भएन आदि इत्यादि सहानुभूतिका स्वरहरू निस्कन्छन्। त्यो सहानुभूतिका स्वरहरूमा घर परिवार, छोराछोरी, कुलकुटुम्बदेखि समाजका सम्पूर्ण भद्र भलात्मीको स्वर मिसिएको हुन्छ। त्यस विपरीत नारीहरू विधवा हुँदा, लोग्नेले छोड्दा वा लोग्नेलाई छोड्दा, जुनसुकै कारणले एक्लो हुँदा, यो आइमाई हो, एक्लै गरी खान विविध अप्ठ्यारा पर्छन्। यसलाई एउटा मान्छेको साथ र सहयोग चाहिन्छ भनिँदैन। मलाई अचम्मै लाग्छ यो दोधारी नीति देखेर। काँतर र सुनिर्णय लिन नसक्ने भनिएकाहरूलाई समाजरूपी जङ्गलमा एक्लै छोडिन्छ बाँच्नका निम्ति। यसरी छोडेर निर्धक्कसँग गरिखान पनि कहाँ दिइन्छ र नाना थरीका आरोप र विभिन्न खाले शोषणको सामना गर्नुपर्ने हुन्छ। अझ ती महिला साहसी र स्वाभिमानी पनि छन् भने त झन् खुट्टा तान्ने, असहयोग गर्ने र मानमर्दन गर्नेको लर्को नै लाग्छ। अर्कोतिर वीर र बहादुर भनिएकालाई सबैले काखी चाप्छन्। कति धेरै फरक छ कथनी र करणीमा, कस्तो दोधारी चरित्र छ समाजको। यस्ता धेरै नियमहरू बनाएर स्थापित गरिएको छ हाम्रो समाज, जसले नारीलाई अघि बढ्नदेखि रोकेको छ। विशेष गरेर प्रकृतिजन्य नियम बाहेक महिलाहरूका निम्ति मात्र लागू हुने गरी बनाइएका नियमहरू म मान्दिनँ। जुन संस्कार, संस्कृति, धर्म र कानूनले नारीलाई मान्छे हुन दिँदैन, त्यो पनि म मान्दिनँ। हुन त मैले मात्र नमानेर हुनेवाला केही पनि छैन, तर मेरा केही साथीहरू विवाहलाई उमेरसँग जोड्ने गर्छन्। उमेरको यो हदबन्दी महिलालाई मात्र किन? आकार र प्रकार फरक भए पनि समस्या त दुवैका उस्तै हुन्। मेरा ती साथीले विवाहलाई यौन जीवन मात्र ठानेर यस्तो भनेका हुन् कि भनिन्छ 40 उकालो लागेपछि महिलामा यौन इच्छा तीव्र घट्ने गर्छ। मेरो अनुभवले यसलाई गलत साबित गरेको छ। यद्यपि यस्तो हो भने पनि केही प्रश्नको उत्तर माग्छ मेरो मनले। के यौन क्रियाका निम्ति मात्र हो वैवाहिक सम्बन्ध? विवाह गर्नु अथवा दुई विपरीत लिङ्गी एका घरमा बस्न खोज्नु सम्भोगको आनन्द लिनका निम्ति मात्र हो वा सन्तान उत्पादन मात्र यो सम्बन्धको उद्देश्य हो त? यदि यस्तो हुन्थ्यो भने बुढेसकाल एक्लो हुँदैन थियो होला। साथीहरू त फरासिला छन्, उनीहरूसँग दोस्रो विवाहको कुरा गर्न सकिन्छ, तर आमा हजुरआमासँग त कुरै गर्न हुँदैन। आइमाईले गर्नै नहुने कुरा ठान्छन् दोस्रो विवाहलाई। त्यसैले पनि लोग्नेहरू मालिक र आइमाई दास हुन् भन्ने मानसिकता पालेका छन् उनीहरूले। उनीहरू यस्ता कुरा गर्नेलाई बिग्रे कि पातिए कि पो भन्छन्। साथी आमा र हजुरआमा एउटै ड्याङका मुला रहेछन्। केही समय छुट्टिएर अलग बसेपछि मात्र सम्बन्ध विच्छेद गरेकी हुँ मैले। सम्बन्ध विच्छेद गर्नु अगाडिदेखि नै अर्को विवाह गरेर देखाउने सोच बनाएकी थिएँ। यो कुरा मैले आमा र फुपूकी छोरी विष्णु दिदीलाई सुनाएँ। उहाँहरू दुवैबाट एक थोपो समर्थन आएन, बरु पुरै भड्किनु भयो। उनीहरूको व्यवहार मलाई अस्वाभाविक पनि लागेन। सदियौँदेखि जमिनमा जरा गाडेर बसेको वृक्ष उखेल्न त समय लाग्छ भने यो त मान्छेको मन मस्तिष्कमा कोची कोची खाँदिएको कुरा हो, कसरी फेरिन्थ्यो? स्वस्थानी व्रतकथा सुनाएर र सुनेर हुर्केकाहरूसँग अपेक्षा नै के गर्न सकिन्छ र? तर पनि मैले भन्न छोडिनँ। सभा, समारोह, वैवाहिक कार्यक्रमहरूमा जाँदा वानी भन्ने प्रश्नको जवाफमा ठाडै डिभोर्स गरेको हो भन्छु। कोही अचम्म मान्छन्, कोही ओठले पार्छन् र कोही लाज मान्छन्। मलाई माया गर्नेहरू मैले यस्तो कुरा नगरे हुन्थ्यो जस्तो गर्छन्, तर म चाहन्छु धेरैभन्दा धेरै मान्छे यो शब्द सुन्न अभ्यस्त हुन्। पुरुषको दोस्रो विवाह जस्तै महिलाहरूको दोस्रो विवाहको विषय पनि समाजमा सामान्य र सहज बनोस् भन्ने मेरो चाहना हो। कमसेकम महिलाहरूको दोस्रो विवाहको कुरा सुन्नसम्म त अप्ठ्यारो नलागोस्। आजसम्म पनि महिलाको दोस्रो विवाहको कुरा सुन्न डराउँछन् मान्छेहरू। यस्ता कुरा गर्दा मानिसहरू कतिसम्म आतंकित हुन्छन् भन्ने कुरा बुझ्न यसको पात्र वा नायक आफै बन्नुपर्छ। हिजो पनि म यसरी नै कुरा गर्थेँ महिलाको पक्षमा, तर मेरा कुरा सुनेर यसरी डराउँदैन थिए मान्छेहरू। फरक यति हो, हिजो म अर्कै पात्रको कुरा गर्थेँ, तर आज म आफै यो दोस्रो विवाह गर्ने पात्र भनेकी छु। यसरी डराउने मान्छेहरूमा आमाहरू त छँदैछन्। साहित्यकार कृष्ण धरावासी र विद्वान भीष्मदाई जस्ता मान्छेहरू पनि छन्। अझ महिलाका विषयमा लेख्ने, बोल्ने, भाषणमा महिला अधिकारका कुरा गरेर नथाक्नेहरू त झन् धेरै छन्। साथीहरूको माझमा मेरो माथिकै कुरा, म विवाह गर्नेछुलाई बेला बेला भन्ने गर्छु। मेरो कुरा सुनेर केही साथीको अनुहार त धरावासी र भीष्मदायकै जस्तो हुन्छ, केहीको घाँटीमा गुच्चा अड्के जस्तो हुन्छ भने केहीको अनुहार भावशून्य भन्छ, मानव मैले केही भनेकै छैन। यस्तो लाग्छ असहमति जनाउनु गलत हो, तर सहमति जनाउन आफू हुर्केको संस्कारले दिँदैन उनीहरूलाई। बाहिर फेरिए जस्तो देखिए पनि भित्र पुरातन वैचारिक दह जमेकै छ। कसै कसैको ओठमा स्मित हाँसो उम्रिन्छ जसले मेरो मुटु र कलेजो जलाउने गर्छ। हुन त माथिका कुनै पनि प्रतिक्रियाले शान्ति दिँदैन, त्यसमा पनि बेजोडको दुखाइ त्यो मन्द मुस्कानले दिन्छ। यस्तो उपेक्षाले म भित्र दन्दनी आगो बालिदिन्छ। मेरो चाहना त मान्छेहरू मसँग तर्क गरून्, मेरा कुराको विरोध वा समर्थन गरून् भन्ने हो, तर यस्तो हुँदैन। उनीहरू मेरा कुराको उपेक्षा नै गर्छन्। जल्दै बल्दै भए पनि म आफ्ना कुरा राखिरहन्छु, हार्दिनँ, म भनिरहन्छु म मान्छे हुँ भन्नेहरूसँग। ती मान्छेहरू शिक्षित र बौद्धिक भनेर समाजमा चिनिएका छन्। महिला अधिकार र समानताका कुरा गर्छन्। वास्तवमै महिलाहरू अन्यायमा परेका छन्। एउटा मान्छेले पाउने न्यूनतम अधिकार पनि पाएका छैनन् भन्ने कुरा थाहा छ तिनलाई, तर पनि मेरो कुरा सुन्दा अनुहार लतार्छन्। मैले थोरै मात्र यस्ता मान्छे भेटेको छु जसले मेरो सोचाइलाई साथ दिएका छन्। शिक्षण पेसाबाट अवकाश पाइसकेका अलिक पुराना मान्छे साहित्यकार रोहिणी विलास लुइटेलाई यो लेख देखाएँ। उहाँलाई देखाउन म थोरै धकाएकी थिएँ, तर आशा विपरीत उहाँले त पुरै ऊर्जा पो थपिदिनु भयो। भन्नुभयो, मेरा बाले 80 वर्षको हुँदा एउटा कार्यक्रमको आयोजना गर्नुभयो र भन्नुभयो विधवाहरूको पुनर्विवाह गरिदिनुपर्छ। त्यसबेला एउटी महिलाले समर्थन गरेको कुरा सुनेको छु। म तिनको नाम खोज्दैछु। त्यस्तो बाबाको छोरो म, मेरो पूर्ण समर्थन छ तपाईँको कुरामा। एक दिन एउटी 75 वर्षकी आमाले आफै भन्नुभयो, के सोचेकी छौ नानी, हेर्दा भर्खरकै छौ, एकजना साथी बिना त गाह्रो हुन्छ नि, ऊ हेर बुबा नहुँदा म के गर्न सक्थेँ र। राजन शिवाकोटी दाईकी आमाले यसो भन्दा सपना देखे चाहिँ भयो। अमेरिकाबाट भर्खरै नेपाल घुम्न आएकी खैरिनी जस्तो पो लाग्यो मलाई। उहाँ लामो समयदेखि भारततिर बस्नुहुने आमा आकाश जस्तै विशाल, धरती जस्तै फराकिलो लाग्यो। एउटी नेपाली वृद्ध नारीको यस्तो उच्च विचार सुनेर कति हो कति रमायो मेरो मन। प्रसङ्गवश एक दिन लीला उदासी सामु कुरा कोटियो, तर उहाँको अनुहार बिग्रेन। उहाँको अनुहारको भाव पनि माथिका साथीहरूको जस्तै भएको भए म भित्र हुर्किसकेको एउटा ठूलो मान्यता ढल्ने थियो। धन्य म बाँचे, मेरो आस्था र विश्वास बाँचे। उहाँले मुसुक हाँस्दै भन्नुभयो, नराम्रै होला भन्ने होइन, तर सोचे जस्तै सहज जीवन होला भन्ने कुराको के ग्यारेन्टी छ र। त्यो बेला ठूलै पश्चाताप हुनुभन्दा अगाडि नै राम्ररी सोच्न सके राम्रो होला। मजाले गरे हुन्छ, कसले भने हुँदैन भनेर डाक्टर बिपी खरेलले भने, आँट चाहियो नि, आँट छ आँट। उनले त मलाई हात पो दिए, उनलाई देखाउन पनि बिहे गरिहालौँ जस्तो लाग्यो मलाई। मैले सुटुकै विवाह गरे हुन्छ नि, कसले के नै पो गर्न सक्छ र। हाँस्ने हाँस्दै गर्थे, रुने रुँदै गर्थे, तर म त्यसो गर्दिनँ। मेरो आफ्नो उद्देश्य होइन पुनर्विवाह, सिङ्गो समाज परिवर्तन गर्नु मेरो उद्देश्य र लक्ष्य हो। महिलाको दोस्रो विवाहलाई हाउगुजी बनाइएको छ, समाजले त्यही हाउगुजीलाई बलियो बनाएको छ, र मैले यस्ता धेरै हाउगुजीहरूलाई पराजित गर्नु, निमिट्यान्न पार्नु छ, मार्नु छ। अक्षर क्रिएसन्स नेपालले गएको फागुनमा बजारमा ल्याएको यो पुस्तक सुअस्तित्वको खोजबाट मैले अहिले वाचन गरेको यो लेखको शीर्षक थियो म दोस्रो विवाह गर्छु। यसलाई भवानी छेत्रीले लेख्नुभएको हो। अब यसै पुस्तकबाट अर्को लेख वाचन गर्दैछु, बबिता बस्नेतको लेख छ, शीर्षक छ यस्तो एउटा सम्झना। खोटाङको सालम्बु गाउँमा जन्मिएकी बबिता लामो समयदेखि संचार क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। 2 दशक अघि नेपाली पत्र साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेकी उनले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन नयाँ दिल्ली र संयुक्त राष्ट्रसङ्घ प्रधान कार्यालय न्युयोर्कबाट पत्रकारिताको प्रशिक्षण लिएकी छिन्। हाल घटना र विचार साप्ताहिकी सम्पादक तथा संचारिका समूहकी अध्यक्ष बबितासँग महिला र संचार सम्बद्ध विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा रहेर काम गरेको अनुभव छ। महिला र संचारसँग सम्बन्धित विभिन्न व्यावसायिक पुस्तकहरूको सम्पादन गरेकी बबिता पछिल्लो समय लैङ्गिकता, महिला विरूद्धको हिंसा, महिला शान्ति र सुरक्षासँग सम्बन्धित अनुसन्धान र प्रशिक्षणमा समेत संलग्न छिन्। सम्बन्धहीन सम्बन्धहरू उनको प्रकाशित कृति हो। अधिकांश आमाहरू आफ्नो बच्चा जन्मिँदा खुसी हुन्छन्। आफूले देख्न नपाएका सपनाहरू आफ्नो बच्चाको आँखामा छाओस् र आफूले देखेर पनि पूरा नभएका सपनाहरू सन्तानले पूरा गरून् भन्ने बाबुआमाको चाहना हुन्छ। तर मेरी आमाको सवालमा भने यो कुरा लागू भएन। म जन्मिँदा आमा रुनु भएको थियो अरे। म अघि एउटी दिदी सकुशल र अर्कै दिदीको जन्मिनासाथ मृत्यु भएकाले मसम्म पुग्दा सरासर तीनजना छोरी जन्मिएका कारण ला फेरि पनि छोरी जन्मी अब घरमा के हुने होला भनेर आफू रोएको कुरा सानो हुँदा आमाले सुनाउनु भएको थियो। फेरि पनि छोरी नै जन्मी भन्दै आमा रोएपछि हजुरआमाले मेरो शिरमा हात राखिदिँदै त्यसो नभन यो भाग्यमानी हुन्छ भन्नुभएको थियो अरे। भाग्यमानी शब्दले मेरो जीवनमा बास गर्यो या गरेन थाहा छैन, तर म पछि पनि छोरी नै जन्मिएपछि आमा धेरै नै हतोत्साही बनेको अहिले पनि म सम्झिन्छु। २०३२ सालमा म 4 वर्षकी थिएँ। त्यति बेला खोटाङको सालम्बुस्थित हाम्रो घरमा भएको विशेष चहल पहल अहिले पनि सम्झना छ। चैत महिनामा 9 दिनसम्म हरिवंश पुराण लगाइएको थियो। पुराण सुन्नका लागि फलफुल दही दुध बोकेर हाम्रो गाउँभरिका मात्र नभएर काहुले बोपुङ खुटा चिसापानी छेतुवा लगायत ओल्लो पल्लो गाउँबाट समेत मानिसहरू आएको, हातखुट्टा धोएर दलानमा पुराण सुन्न बसेको, साँझ आरती गरेको, पुराणको आसनमा पण्डित र पित्र गणेशका रूपमा अर्कै ब्राह्मणले पाठ गरेको, आमाले बडो ध्यानमग्न भएर जति बेला पनि दुई हात जोडेर नमस्कार गरिरहेको जस्ता दृश्यहरू अहिले पनि आँखाभरि छन्। म बाबुआमासँग साथ लागेर आएका केटाकेटीहरूलाई लिएर घर छेउमा खोर बनाएर पालेको बँदेल हेर्न लैजान्थेँ। त बेलामा बाँधेको घोडालाई सुमसुमाएर देख्यौ घोडाले मलाई केही गर्दैन, अलि पछि त म आफै चढ्न र ओर्लन सक्छु भन्ने सन्देश दिन खोज्थेँ। घरमा पुराण चलुन्जेल भर्खरै स्कुल जान थाले कि म र दिदी दुवै स्कुल गएनौँ। हरिवंश पुराणले वंश परम्परा धान्ने पुत्रको जन्म हुन्छ भन्ने धार्मिक मान्यता अनुरूप मेरी आमाको कोखबाट छोरा जन्मियोस् भन्ने उद्देश्यले उक्त पुराण लगाइएको थियो। छोराछोरी जन्मिएपछि बुबाले अर्को विवाह गर्ने कि भन्ने कुरा भएछ। त्यसैबीच कसैले हरिवंश पुराण लगाए छोरा जन्मिने बताएपछि आमाले एकपल्ट पुराण लगाएर हेरौँ, त्यसपछि पनि छोरो भएन भने बुबाले अर्को विवाह गर्नेमा सहमति भएको रहेछ। त्यति बेला पुराणका लागि आमाले आफ्नै हातले 1,00,000 बत्ती काट्नुभएको थियो। पुराणलाई चाहिने दुना टपरी लगायत सम्पूर्ण सामग्री आफैले तयार गर्नुभएको थियो। दिनभरि घर खेती र वस्तु भाउको काम गरेर आमा रातभरि बत्ती काट्ने दुना टपरी गाँस्ने गर्नुहुन्थ्यो। पुराणको साङ्गेको भोलिपल्ट इन्द्रगुरु मुख्य पण्डितलाई हामी सबैको चिना देखाइयो। आमाको चिना हेर्दै उनले सोधे हजुर गर्भवती त हुनुहुन्न? आमाले सारीको सबकोले मुख छोपेर भन्नुभयो हो म गर्भवती छु 5 महिना भयो। ओहो बर्बाद भयो, यस्तो बेलामा पुराण लगाउनु नहुने भन्दै पण्डितले भने हामीले छोराका लागि पुराण लगायौँ, हजुरको पेटमा छोरी छ भने यो सग्लो नरहन सक्छ। नभन्दै 9 महिना पुगेपछि आमाको पेटबाट जन्मिँदै मृत छोरी जन्मियो। छोरी मात्र जन्मिएका कारण मेरा छोरा छैनन्, अंश दिनु पर्दैन, सम्पत्ति किन चाहियो भनेर बुबाले लापरवाहीपूर्ण तरिकाले खेतहरू बेच्नु भएको कुरा पछिसम्म पनि हामीलाई मानिसहरू सुनाउँथे। राजनीतिका नाममा हाम्रो धेरै सम्पत्ति सकिएको थियो। पछि बुबा मोहनबहादुर बस्नेत जिल्ला पञ्चायत सदस्य हुँदासम्म पनि खेतबारी बेच्ने क्रम जारी थियो। जिल्लामै पञ्चायत हुँदा पनि अरूले सम्पत्ति जोडे, हाम्रो भने पुर्ख्यौली सम्पत्ति सकिँदै गयो। पैतृक सम्पत्तिको दुरुपयोग गरे पनि बुबा आमा छोरीहरूलाई पढाउनुपर्छ भन्ने भावना तीव्र थियो। आफ्ना मात्र नभएर गाउँभरिकै छोरीहरूले पढ्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। छोराप्रतिको चाहनाका कारण विरोधाभासपूर्ण लागे पनि हाम्रो बुबामा समानतावादी दृष्टिकोण भने सुरुदेखि नै थियो। सालम्बुमा 2032 सालमा स्थापित जलेश्वरी प्राथमिक विद्यालयको संस्थापक मेरो बुबा नै हुनुहुन्छ। यदि त्यो स्कुल नभएको भए गाउँका धेरै मानिसहरू शिक्षाको उज्यालोबाट वञ्चित हुने थिए भन्न सकिन्छ। २०३४ साल जेठ 16 गते छोराको रूपमा मेरो पहिलो भाइ जन्मियो। मेरो बुबा घरबाट करिब 4 घण्टा टाढा रहेको बुवाजर घाटको ठेकेदार भएका कारण भाइ जन्मिँदा उहाँ घरमा हुनुहुन्थ्यो। जब खबर पुग्यो बुबा खसी र खसी डराउने मान्छेसहित घर आउनुभयो। सुत्केरीलाई मासुको व्यवस्था भए पनि खसी नै काट्ने चलन भने थिएन। हामी कहाँ बच्चा जन्मिँदा खसी काटिएको त्यो नै पहिलो र अन्तिम पटक हो। घरमा भाइ जन्मिएको खुसियालीमा गाउँभरिका मानिसहरू जम्मा भएर दसैँमा जस्तै गरी मासु चिउरा खाएको सम्झना अझै ताजा छ। भाइ गर्भमै भएको बेला एक दिन आमा आँगनको छेउमा बसेर रोइरहनु भएको थियो। आमा रोएको कारण सुरुमा त हामीलाई थाहा भएन। के भयो आमा भनेर मैले सोद्धा उहाँले भन्नुभयो तिमीहरू धेरै पढेर छोरा जस्तै हुनु, जागिर खानु। आफन्तसँग झगडा परेको बेला अपुत्रको धन प्यारो आँगनमा दुबो उम्रिन्छ जस्ता पदावलम्बीहरूको प्रहारले आमालाई ठूलो चोट परेको रहेछ। गाउँघरमा झगडा गर्न ठूलो कुरै के चाहिन्छ र बारीको साँधमा फलेको तरकारीको न्यु या यस्तै केही कुरामा झगडा परेको रहेछ। समयक्रमसँगै भाइ हुर्कँदै गयो। पुराण लगाएर जन्मिएकाले नामै हरिवंश राख्ने सुझाव हुँदाहुँदै पनि उसको नाम सरमोद राखियो। मेरी दिदी बिन्दा अहिले दिक्तेलमा स्कुल शिक्षक हुनुहुन्छ। उहाँकी साथी शान्ति तुलाधरको भाइको नाम सबिन थियो। सोही नामबाट प्रभावित भएर पछि भाइको नाम सरमोदबाट सबिन भयो। भाइको हुर्काई हामीभन्दा फरक थियो। उसका हामी 3 दिदीहरू थियौँ, म दिदी र मेरी बहिनी मेनु अहिले महेन्द्रनगरमा सामाजिक कार्य र पत्रकारितामा संलग्न छिन्। हामी 3 जनाको काम त्यही भाइको अघि पछि दौडिनुहुन्थ्यो। त्यति बेलाको जमानामा त्यो दुर्गम पहाडी गाउँमा पनि हामी घडी हेरेर उसलाई खाना खुवाउँथ्यौँ। लड्ला कि ओरतिर परतिर जाला कि भनेर सतर्क रहन्थ्यौँ। राजनीतिक कामले बुबा प्राय घरमा बस्नुहुन्नथ्यो। भाइ बिरामी हुँदा आमा रातभरि सुत्नुहुन्नथ्यो। भाइ पढ्दै जाँदा आमा भन्ने गर्नुहुन्थ्यो, मेरो छोरो ठुलो भएर पढेर बढेर हामीलाई सुख दिनेछ, तिम्रो दिदी बहिनीलाई पनि त अब माइती आउने बाटो भयो। जाडोको बेला प्रायः हामी साँझको खाना खाइसकेपछि अघिना वरिपरि आगो ताप्न बस्थ्यौँ र आमा आफू नयाँ बुहारी हुँदाका कुराहरू सुनाउने गर्नुहुन्थ्यो। हजुरबुबा त आमाको विवाह गर्दा नै बितिसक्नु भएको थियो अरे, हामीले देख्ने कुरै भएन। एक साँझ आमाले भन्नुभएको थियो, आमा हुन्जेल म प्रत्येक रात सुत्ने बेलामा उहाँका खुट्टामा चिल्लो लगाएर मिचिदिन्थे र खुट्टा ढोकेर आफू मात्रै सुत्न जान्थे। मेरी बुहारीलाई त म त्यसो गर्न लाउँदिनँ, हामी सासूसँग बोल्न डराउँथ्यौँ। म त मजाले गफ गरेर बस्छु आफ्नो बुहारीसँग, म आफ्ना बुहारीलाई नामै नै बोलाउँछु, काम पनि धेरै लाउँदिनँ। तिमीहरू पनि धेरै पढेर अफिसर बन, खै अफिसर भन्ने शब्द कहाँबाट सुन्नुभएको थियो कुनी, अनि घरको काम धेरै गर्नु पर्दैन। घरधन्दा मेलापात गर्दा गर्दा हैरान भएर होला आफ्ना छोरीहरूले पछि त्यो गर्नु नपरोस् भन्ने चाहना थियो आमाको, भन्ने गर्नुहुन्थ्यो, मैले पढ्न पाइनँ तर तिमीहरूले जसरी भए पनि पढ्नुपर्छ, आफ्नो खुट्टामा उभिनुपर्छ। एक दिन दिदीले हामी अफिसर बन्दा आमाकी बुहारी पनि त अफिसरै आउने होली, आमाको कुरा सुनेर बस्ले त भन्दा आमाले मैले मेरी सासूलाई सम्मान गरेकोले मेरी बुहारीले पनि गर्छे भन्नुभएको थियो। त्यति बेला हामी ठुला भइसकेका थियौँ र कान्छो भाइ प्रवीण र बहिनी सबु पनि जन्मिसकेका थिए, तर छोरै भए पनि ठुलोले जस्तो स्याहार सुसार सानो भाइले भने पाएन। गाउँमा त्यतिन्जेल कलेज थिएन, स्कुलको अध्ययन सकेर दिदी क्याम्पस पढ्न दिक्तेल जानुभयो। दिदी गएको दुई वर्षपछि म काठमाडौँ आएँ, म पछि बहिनी र भाइहरू स्कुल सकेर क्रमशः काठमाडौँ आएर पढ्न थालेँ। आयल निगमको जागिरे मेरो ठुलो भाइ सबिनलाई खै के सुर चढेछ, एकपल्ट त विदेश जाने हो भन्न थाल्यो। विदेशको धुन चलेपछि मान्छेलाई सबै कुरा गौड लाग्दो रहेछ। ऊ केही वर्ष विदेशमा बसेर काम गर्नका लागि सन् 2001 मलेसिया गयो। क्वालालम्पुरमा राम्रो काम पाएपछि ऊ त्यतै व्यस्त भयो। हामी सबै काठमाडौँ बस्ने भएपछि आमा बुवा पनि यतै आउनुभयो। भाइको फोन आएपछि आमा सोध्दै गर्नुहुन्थ्यो, बाबु कहिले आउने, अब बिहे गर्नुपर्छ चाँडै आऊ। त्यस्तो ईश्वर गुहारेर पाएको छोरो लामो समयसम्म टाढा हुँदा आमालाई कस्तो लाग्दो हो भनेर हामी सहज अनुमान गर्न सक्थ्यौँ। फोनमा छिट्टै आऊ है भन्न उहाँले कहिले भुल्नु भएन। फोन राखेपछि धेरै बेरसम्म उहाँका आँखाभरि आँसु टलपल गरिरहेका हुन्थे। एकैचोटि 7 वर्षपछि ऊ केही दिनका लागि घर आयो र 10 दिन मात्र बसेर फर्कियो। प्रत्येक दसैँमा छोरो सम्झेर आमाका आँखामा बग्ने आँसु हेर्न हामीलाई निकै गाह्रो हुन्थ्यो। एक साँझ बुबालाई आएको फोनले सन् 2011 दसैँ 11 वर्षपछि फरक हुने निश्चित जस्तै भयो। भाइ दसैँमा आउँछ अरे, बुबा आमाले करिब करिब एकै स्वरमा भन्नुभयो। ए हो, कसरी समय मिलाएछ, ढुक्का चाहिँ नआउनु है, फेरि अन्तिममा पहिला पहिला जस्तै अफिसले छुट्टी दिएन भन्ला, मैले भने। सानो भाइले पनि मेरो कुरामा समर्थन जनायो तर अचम्मै भयो, भाइ त आउने नै भयो। एयरपोर्टमा लिन आउनु भनेर फोन आइसकेपछि हामी सबै ढुक्क भयौँ। अब कति विदेशमा बस्नु त, यतै केही गर्नुपर्छ, फेरि फर्केर नजाने गरी आउनु भन्नु, मैले बुबालाई भने। एक साँझ सबैजना वरिपरि बसेर खाना खाँदै गरेको बेला आमाले मात्रै हेर्दै भन्नुभयो, नानी यसपटक त अब भाइको विवाह गर्नुपर्छ होला। हुन्छ दिदीलाई भनौँ, केटी कहाँ खोज्ने हो, सल्लाह गरौँला भनेर मैले भने कि मात्र के थिएँ, मेरो छोरो शान्तमले भन्यो, के कुरा गरिसक्यो मामु, सबिन मामाको त गर्लफ्रेन्ड छँदैछ नि, कहाँ केटी खोज्ने। घर बाहिर हुँदा के भन्नुहुन्छ, हुन्छ नि विवाह गर्नु र गर्लफ्रेन्ड बोयफ्रेन्ड फरक कुरा हो, आमाले सम्झाउनु भयो। मैले त खै माइजू पनि आउने भन्ने सुनेको भन्दै शान्तम खाना खाइसकेर उठ्यो। भाइकी केटी साथी लेम ओइको हाम्रा बच्चाहरूसँग फेसबुकमा कुरा हुँदो रहेछ। फुलपातिको 2 दिन अघि भाइ आयो, स्वाभाविक रूपले परिवारका सबै सदस्य दङ्ग। मैले यसो सुटकेसतिर हेरेँ, जम्मा एउटा, फेरि फर्केर नजाने गरी आएको भए त एउटा मात्र सुटकेस नहुनुपर्ने जस्तो लाग्यो। आउने बित्तिकै केही भन्ने कुरा पनि भएन। भोलिपल्ट बाहिर निस्कन लाग्दा बुबा आमाले मलाई केही भन्न लागेको तर नसकिरहे चाहिँ भयो। अघिल्लो दिन भोलि दसैँको किनमेल गर्न जाने टुङ्गो भएको थियो। बुबापट्टि हेर्दै मैले भने, म निस्कन लागेँ कि चाँडै आउँछु, किनमेल गर्न जानुपर्छ। मैले बोलिन सक्दै आमाले भन्नुभयो, नानी भाइको विवाह गर्ने रे, टिकाको दिन केटी आउँदैछ अरे। कसले भन्यो, बुबाले भन्नुभयो, दिन पनि धेरै बाँकी छैन, खै के गर्ने हो, छोराको विवाहमा रमाइलो गर्ने आफ्नै संस्कार अनुरूप बुहारी भित्राउने आमालाई ठुलो रहर थियो। ओहो, कस्तो हतारको विवाह हुने भयो दसैँको टिकाको दिन, आफन्त पनि कसलाई बोलाउने र। ठिकै छ, बेलुका कुरा गरौँला भन्दै म निस्केँ। बाटाभरि दसैँका बेला लुगा सिलाउनु पनि नभ्याउने हो कि, ब्लाउजको नाप के हो, अरू केही नगरे पनि विवाहका लागि आवश्यक एकसरो सामग्री त किन्नु पर्यो। आमाको त्यस्तो भावनात्मक लगाव भएको छोरो अब विदेशतिरै जीवन बिताउने भयो, आमा बाबुले व्यक्त नगरे पनि चोट त पटक्कै परेको छ, पक्कै परेको छ। विविध कुरा मनमा आए, यो जेठीलाई यो कान्छीलाई भनेर बुहारीहरूको लागि छुट्याइएका परम्परागत गहनाहरूको पनि सम्झना आयो। जे होस्, हतार हतारमा हामीले आवश्यक सामग्री तयार गर्यौँ। टिकाको दिन भाइसँग बुहारी लिन एयरपोर्ट गएँ। मुस्कुराउँदै आएकी बुहारीलाई लिएर घर पुग्दा त ढोकामा फुलले सजाएर घडा राखिराखेको र आमाले आरती ठिक्क पारेर राख्नुभएको रहेछ। हाम्रो धर्म संस्कृति र परम्पराभन्दा टाढा रहेकी उनलाई त्यसको कति महत्त्व रह्यो थाहा भएन, तर अनुहारमा आश्चर्य मिश्रित खुसी देखेकी थिएँ। उनी आउनासाथ दुलैको पहिरन लगाएर सिन्दुर पोतेको प्रक्रिया सुरु भयो। ब्राह्मण बाजेले अब यसो गर्ने, अब यसो गर्ने भन्दै ल अब मैले भनेको उहाँले बुझ्नुहुन्न, नानीहरूले उल्था गरिनु दिनु पर्यो भने जसै तसै बुहारी भित्राइयो। त्यस दिनको व्यस्तताले यसरी भुलायो कि अर्काअर्कासँग बोल्ने फुर्सद पनि भएन। भोलिपल्ट आमाले बुहारीतिर लक्षित गर्दै, नानी यिनका बाबुआमा कहाँ छन्, के पेसा व्यवसाय गर्छन्, दिदीबहिनी दाजुभाइ कता छन् जान्न चाहनुभयो। खासमा आमालाई आफ्नो छोराको बारेमा केही बताउने इच्छा रहेछ। त्यो छोरा आफूले कति दुःख गरेर पाएको भन्ने कुरा सुनाउन मन रहेछ। मैले उनीहरूले यस्ता कुरा बुझ्दैनन् भनिरहनुको अर्थ छैन भने अझ हरिवंश पुराणको कुरा त उनले बुझ्थिन् न मलाई नै भन्न आउँथ्यो। आमाले सानैमा भन्नुभएको कुरा सम्झे। मेरी बुहारीलाई त खुट्टामा सिलो लाउन दिन, तर मसँग बसेर कुरा भन्ने गर्नुपर्छ, म त उसलाई नामैले बोलाउँछु। पहिला आफूले दुःख पाएका सबै कुरा भन्ने कत्रो ठूलो इच्छा थियो उहाँलाई, तर आफ्नो भाषै नबुझ्ने बुहारी परिन्। नामै त उहाँले उच्चारण गर्न पनि सक्नुहुन्नथ्यो। आफ्नो हिसाबले खाने, आफ्नै तौर तरिकाले हिँड्ने, बोल्ने, लाउने उनका सबै व्यवहारहरू आमाका लागि अनौठा थिए। एक दिन बुहारी बाहिर हिँड्ने बेलामा एकलुङ रातो पोते लगाइदिँदै तेलहरी नलाए पनि यो सोधै यो पोते लाउनुपर्छ भन्नुभयो। निधारमा सानो रातो मखमलको टिका पनि लगाइदिनु भयो। भाइको विवाहको घटनाले मलाई धेरै वर्ष अघिका स्मृतिमा धकेरिदियो। छोरा नहुँदा आमाले खानु परेका वचनहरू, छोराछोरी पाउँदा रोएका क्षणहरू, छोरो जन्मेपछिको खुसी र विवाहपछिको परिस्थिति सबै सपना जस्तै बनेर आँखा वरिपरि आए। आफूले जान्दादेखि नै अर्काको घर जाने जात भनेको सुन्दै हुर्किएर विवाहको रूपमा खोटाङको तिर्पा लामी डाँडादेखि काहुले सालम्बुसम्म तीन दिनको यात्रा गर्नुभएकी मेरी आमाका छोरासँगै जन्मिएर हुर्के बढेका सपनाहरू उहाँले सोचेभन्दा फरक परिस्थितिमा पुगेका थिए। त्यो फरक परिस्थितिलाई आत्मसात गर्न म र मेरो सानो भाइका कारणले मात्रै बुबा आमालाई सहज भएको थियो। यो प्रसङ्गमा मात्र नभएर अरू धेरै कुराहरूमा अहिले आमा मसँग भन्ने गर्नुहुन्छ, तिमी अहिले जस्तो हुन्छौ यस्तो हुन्छौ भन्ने लागेको भए त म तिमीसँग जन्मिँदा तिमी जन्मिँदा किन रुन्थे र। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनेको वाचन यस्तो एउटा सम्झना शीर्षकको लेख हो। यसको यो लेख बबिता बस्नेतको लेख हो। यसलाई हामीले अर्चना थापाले सम्पादन गर्नुभएको स्वअस्तित्वको खोज पुस्तकबाट वाचन गरेर सुनाएका हौं। अब यसै पुस्तकबाट अर्को लेख केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेची एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेची एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी अर्चना थापाको सम्पादन रहेको महिला आत्मपरक लेखहरूको संगालो स्वअस्तित्वको खोजबाट लेखहरू वाचन गरिरहेका छौं। यसै क्रममा अब हामीले सुनाउने आत्मपरक लेख अमृता लम्सालको छ। शीर्षक आफू उत्ताउली भएपछि यस्तै हुन्छ राख्नु भएको छ। प्राइभेट परीक्षाबाट आइए र बीए पास गरेकी अमृताले नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको तालिम लिएकी हुन्। 10 वर्षसम्म नियमित रूपमा जनमञ्च, पुनर्जागरण, दृष्टि, हिमालयन टाइम्स र अन्य पत्र पत्रिकामा स्तम्भ लेखेकी उनले चौथो विश्व महिला सम्मेलनको पूर्व तयारी कमिटीमा रही 217 एनजीओको नेटवर्कमा सचिव भएर पनि काम गरिन्। यसबाहेक संचारिका समूहको स्थापनाकाल तथा महिला सुरक्षा दबाव समूहका शुरूका दिनहरूमा अमृताको उल्लेखनीय योगदान रह्यो। हाल उनी संयुक्त राज्य अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी छिन्। अमृता लम्सालको लेख आफू उत्ताउली भएपछि यस्तै हुन्छ शीर्षकबाट वाचन अब शुरू हुन्छ। पाँचजना छोरीमध्ये जेठी भएर जन्मेकी म। विवाह हुनुभन्दा पहिले मैले कहिले पनि छुट्याउन सकिनँ समाजले छोरा र छोरीमाथि भिन्दाभिन्दै व्यवहार गर्छ। हुन त आफ्नी स्वर्गीय हजुरआमाले पटक पटक माइला बाबुको सन्तान नै छैनन्, उनलाई किन सम्पत्ति चाहियो भनेर बारम्बार प्रश्न गर्दा सानो दिमागले सोच्थ्यो किन छोरालाई मात्र सन्तान भनेको होला भनेर। तर उति बेला आफ्नो जिज्ञासा राख्ने व्यक्ति पनि थिएनन् अनि उत्तरको खाँचो पनि थिएन। छोराको आशमा पाँच छोरी बग्रेल्ती जन्माएपछि एक दिन मेरो बुबाले भ्यासेक्टोमी गरेर आउनुभयो। त्यसपछिको एक दिन मेरी हजुरआमाले मेरी आमामाथि धुमधामसँग असन्तुष्टि पोखेको देखेँ। हुन त मेरी आमालाई त्यो दिनको सम्झना पनि छैन होला, तर मलाई हाम्रो चावेलको पुरानो घर ठूलो कोठा त्यसमा बसेर गाली गरेको अझै पनि याद छ। मेरो उमेर त्यति बेला 8.5 वर्षको हुँदो हो। मेरी हजुरआमालाई त्यो दिन दुई कुराको गुनासो थियो, पहिलो बुबाले गरेको भ्यासेक्टोमी र दोस्रो मेरी आमाले खाएको जागिर। दुवै कुरो त्यो पिँढीलाई नपच्ने। हजुरआमाले बुबालाई केही पनि भन्न सक्नु भएन, तर बुहारीमाथि खनिनु भयो। अन्त्यमा हजुरआमाले फेरि आमालाई भन्नुभयो, त्यो फुकाउन मिल्छ भन्छन् त्यसैले फुकाउनु, अर्थात् सिधा या घुमाउरो सन्देश थियो, कसै गरे पनि छोरा पाउनु। जागिरको बारेमा उहाँले रोज प्रकट गर्दै भन्नुभयो, धाई बजे हाम्रो टोलमा एउटी महिला दरबारमा धाई हुनुहुन्थ्यो र त्यही कारणले टोलमा उहाँको धेरै इज्जत थियो। धाई बजेको घरमा समेत कुरा काटिसके, फलानाकी बुहारी जागिर खान गई भनेर, यसरी इज्जत फाल्ने हो? सासूको कुरा सुनेर बुहारीको मुखबाट केही निस्केन, बरु पछि आफ्नै श्रीमानलाई विवरण प्रस्तुत गरेर असन्तुष्टि देखाउनु भयो। यो सबै देखेर सुनेर हुर्काँदा पनि आफूलाई के हो छोरीमाथिको विभेद या हेला केही थाहा थिएन। यस्ता तथ्यहरूलाई त हरेक दिन दाल भात खाए जस्तो सजिलै स्वीकार थिएँ। मेरो र कान्छी बहिनीको बीचमा जम्मा 8 वर्षको मात्र फरक थियो, अझ त चारजनाको बीचमा केवल 14-14 महिनाको मात्र फरक थियो। जेठी भएका कारण बहिनीहरूको जिम्मेवारी त हुन्थ्यो नै, त्यसबाहेक घरमा कहिले पनि कुखुरा त्यो पनि 2-4 होइन 300-400 गाई भैँसी एक समयमा त 21 पनि थिए र खेतबारी आदि अटुट नै हुन्थ्यो। कतिपय समयमा घरमा काम गर्ने मानिस पनि हुँदैन थिए, त्यसैले कुखुरालाई दाना पानी दिनेदेखि गाई भैँसीको भकारो सोर्नेसम्म दैनन्दिनै नै थिए। यस्तो विवरण पढेर पाठकहरूले सोच्नु होला कतै गाउँघरकी रहेछ कि भनेर, तर होइन, म ठेट चावेलको काठकी हुँ। हुन त बुबाको जागिरी जीवनसँगै धेरै समय गाउँघरमा पनि बिताइयो, जसका कारण स्कुली जीवनको रमाइलो त्यति धेरै अनुभव गर्न पाइएन। लगातार स्कुल पढेको केवल 8, 9 र 10 कक्षा मात्रै हो। पढ्ने समय या वातावरण होस् या नहोस्, बुबाको सपना भने छोरीहरूलाई पढाएर डाक्टर बनाउने नै थियो। त्यसैले उहाँकै छत्र छाया र निर्देशनमा 7 कक्षासम्मको पढाइ मैले घरमै सिद्धाएँ। हुन त त्यो कुनै वैज्ञानिक तवरको पढाइ थिएन, तर पनि आजसम्म उहाँले घोकाएको अल्जेब्राको पाठ a+b² = a² + 2ab + b² भन्ने सूत्र चाहिँ अझै कण्ठस्थ छ। त्यसरी च्यापिने क्रम त नजिकका आफ्नै नातेदारहरूबाट पनि धेरै ठाउँमा धेरै पटक जारी नै रह्यो। विवाह पश्चात पनि त्यस्ता दिनहरूको सामना गर्नु परेको याद यो छातीभित्र गहिरिएर बसेको छ, तर उजागर गर्ने हिम्मत धेरै समय भएन र गरिहालेकै बखतमा पनि बासका रूप लिनेहरूलाई जोगाउन, उनीहरू त्यस्ता होइनन् त नै त्यस्तो, आफू उत्तरी भएपछि यस्तै हुन्छ, या उसलाई सन्चो नभएको कारणले त्यसो गरेको, जानेर गरेको होइन भन्ने स्पष्टीकरण दिइयो। अनि त कसलाई के भन्नु र, आफूमा आत्मविश्वासको कमी हुँदा र आफ्नो भन्ने कोही नहुँदा, मेरो आशय नातागोता होइन, आफूले भावनात्मक रूपमा माया र विश्वास गर्न सक्ने व्यक्तित्वको कमी हुँदा जीवनको धेरै वर्षहरूसम्म यस्ता कुराहरूबाट पीडित हुनु पर्यो। जे होस्, जन्मिएको 15 वर्ष 3 महिनामा मलाई आफूभन्दा 15 वर्ष जेठो व्यक्तिलाई मारे पाप पाले पुण्य भनेर जिम्मा लगाइदिए। जुन बेला मेरो विवाह भयो त्यति बेलासम्म जतिसुकै र जस्तो सुकै शारीरिक शोषण भए पनि पुरुष र स्त्रीबीचको यौन सम्बन्धको गाँठी कुरो भने थाहा थिएन। त्यो बेलाको बन्द समाजमा बाहिरी संसारलाई चिन्ने र चिनाउने भनेको यो रेडियो नेपाल हो भन्ने बाहेक केही सुनेको थिएन। सिनेमा हेर्ने नाउँमा नेपालीमा माइती घर सिन्दुर अनि हिन्दीमा गोडा चारेक भन्दा बढी याद छैन। टेलिभिजन भन्ने चरो यो दुनियाँमा छ भन्ने कुरा त सपनामा पनि देखेको थिएन। घरबाट स्कुल र एसएलसीको जाँच दिन तथा एकपटक स्कुलबाटै भाग लिएको निबन्ध प्रतियोगितामा रानी पोखर स्थित दरबार स्कुल गएको भन्दा अन्त एक्लै गएको रेकर्डै छैन। एसएलसी पास भएपछि बागबजार स्थित पद्मकन्या कलेजमा भर्ना भएकी थिएँ, तर खानदानी घरको केटासित विवाहको कुरो आएपछि चटमग्नी पट विवाह भइहाल्यो। विवाहकै दिन पहिलो सेमेस्टरको जाँच थियो, तर ठूलो घरकी बुहारी हुने कुरो थियो। जाँचको सबै कुरा भाडमै जाए, वैवाहिक जीवन चाहे जस्तो सुकै गरेर बितोस्, विवाहको कुरो चलेको दिनदेखि विवाह पश्चात जति पटक माइत गए पनि विवाहको अर्थ हुन्थ्यो, हेराइ नानी कसैको चित्त नदोखा, विशेष गरी बुढाबुढी सासू ससुराको, बहिनीहरूको विवाह गर्नुपर्छ। यसको मतलब थियो विवाह गरेर गएको घरमा मैले रिजाउन सकिनँ वा सहेर बसिनँ भने जेठी छोरीले त घर गरेर खान सकिनँ, त्यस्तैका बहिनीहरूलाई कसरी भित्राउने भन्ने ठूलो भए थियो उहाँलाई। त्यसैले जे जस्तो भए पनि विवाह पश्चातको जीवनको एउटै उद्देश्य थियो, सक्दो सबैको चाकडी गर्नु र सबैलाई खुसी पार्नु, समग्रमा भन्नुपर्दा आफूलाई मिटाउनु तर सबैको पक्ष पोषण गर्नु। विवाहपछि सुरु भयो छोरी र बुहारी हुँदाका विभेदीय उदाहरण। समाजमा स्वास्नी मान्छे भएर जन्मिँदा भोग्नु र सुमर्नु पर्ने बाध्यता र व्यवस्थाका कथाहरू, अनि रूढिवादी संस्कारबाट पिल्सिनु परेका पीडाहरू। विवाह भएको लगत्तै लाग्यो, ओहो यस्तो धनी घरमा विवाह भएपछि त क्या मजा हुने रहेछ, काम पनि गर्नु नपर्ने, लुगा र गहना पनि मलगै पाइने, यस्तो विचार आउनुको कारण थियो विवाहमा देखाउनकै लागि भए पनि हालिएका सुनको तीन लहरे चन्द्रहार सहित अन्य गहना र सुनका पाउजु। म अल्लाहारे केटीले यस्तो कहिले देखेकी थिएन। अनि अर्को महत्त्वपूर्ण कारण थियो, माइतीको घरमा कहिले कामबाट मुक्ति नपाउने। मैले विवाह पश्चात 16 दिनको सायद नहुँदासम्म घरमा काम गर्नु परेको थिएन। कस्तो थियो त्यो अबोध अनि छेडेक भुलभुलाइयामा रमाउने उमेर। तर ती दिनहरू धेरै टेकेनन्। विवाहको एक महिना नबित्दै ठूलो घरको इज्जत देखाउन हालिएका सम्पूर्ण गहनाहरू फिर्ता गरियो। अनि 16 दिनको सायदको लगत्तै घरमा गुरु जोतिएछ र बिहान उज्यालो हुनुभन्दा अगाडिदेखि रातको 10:30-11 बजेसम्म मलाई जोतिने कार्य सुरु भयो। सबैभन्दा पहिले मेरो दिमागलाई झनन्न बनाएको घटना सम्झदा साह्रै सानो देखिन्छ, तर यसले परम्परागत सोचलाई पुरै प्रतिनिधित्व गर्छ भन्ने मेरो धारणा छ। त्यो हो मेरो लगाईमा गरिएको निगरानी। विवाह भएको एक महिना पनि पुगेको थिएन होला, एक दिन चट्ट मिलाएर लगाएको सुती धोतीलाई सेफ्टी पिनले अडाएर ससुराको कोठामा पुगिन्। त्यहाँ सासु र ससुरा दुवै बसिराख्नु भएको थियो। मलाई देख्ने बित्तिकै सासु उठेर कोठाबाट बाहिर निस्कँदै मलाई पनि बाहिर बोलाउनु भयो र भन्नुभयो, बुहारीलाई दुलही र सासु ससुरालाई बजै बाजे भन्ने चलन थियो। दुलही बाजेको गाडी आउँदा त्यो धोतीमा सेफ्टी पिन लगाएर आउने होइन, धोती तलसम्म झारेर कुइनासम्म ढाकेर आउने गर। त्यति मात्र होइन, अर्को आदेश भयो, घरबाट बाहिर निस्कँदा खास्टो ओढेर मात्र, र त्यो पनि कसैसँग साथ लागेर मात्र निस्कने। मान्यजनका अगाडि आफ्नो टाउको धोतीले ढाक्ने परम्परा त मैले पालन गरेकै थिएँ। तत्पश्चात तुरन्तै त्यो सेफ्टी पिन निकालेर फेरि घरमा बस्दा त्यसरी धोती लगाइएन। अर्को कुरा, भान्सामा चोलो लगाएर जान पाइन्नथ्यो। चोलोको त के कुरा, ब्रा पनि लगाउनु हुन्नथ्यो। त्यसो गरी भान्सा छोइएको सरा हुन्थ्यो, जसको अर्थ मैले आजसम्म बुझ्न सकेको छैन। अझ पेट बोकेको बेलामा त यत्रो ठुलो भुँडीले उचालिएको धोतीले टाउको छोप्ने कि छाती छोप्ने, लाज र अप्ठ्यारो लागेर मरेकै जस्तो भान हुन्थ्यो। आफ्नो जन्मघरमा त्यस्ता चलन देखेको थिएन। घरमा नातामा आफूभन्दा कान्छाहरूसम्मले पनि भात खाइसकेपछि मात्रै बुहारीहरूले खान पाइन्थ्यो। 7 छोराहरू, बाबुआमा र सधैँ पाहुना हुने गर्थ्यो। घरमा जतिसुकै काम गर्ने मान्छे भए पनि निश्चित कुराहरू बुहारीहरूले नै गर्नुपर्दथ्यो, जसले गर्दा उनीहरूले मुस्किलले दिनको 1-2 घन्टा फुर्सद पाउँथे। त्यति मात्र कहाँ हो र, भर्याङ हेर्दा चप्पलको आवाज निस्कियो भने गाली खानु पर्थ्यो। आफू परे 16-17 वर्षकी अल्लारे केटी, विवाह हुँदैमा आफूभित्रको अबोध बालापन त हराइहाल्दैनथ्यो, के गर्नु। मलाई आज पनि त्यो दिन याद छ जुन दिन विवाह पश्चात पहिलो पटक इन्द्रचोकको कपडा पसलमा कसैको साथ लागेर कपडा किन्न गएकी थिएँ। त्यति बेला लुगाफाटो पनि घरमै ल्याइन्थ्यो। इन्द्रचोकको हनुमान साउको कपडा पसलबाट थुप्रै धोती चुला ल्याएर घरमै छान लगाइन्थ्यो। पसलमा पुगेपछि पल्याक पुलुक यताउति हेरेर कसैले नदेख्ने र सकेसम्म कसैले पनि नसुन्ने गरेर मैले पसलेसँग यो कपडाको मिटरको कति पर्छ भनेर सोधेकी थिएँ। जीवन चल्दै थियो। यस्तैमा एक दिन जेठी फुपूकी माइली छोरीका श्रीमानको अस्वाभाविक मृत्यु भएको खबर आयो। हामी मामा र फुपूका गरी 19 सन्तानमध्ये सबैभन्दा राम्री र उज्याली मेरी ती दिदी हुनुहुन्थ्यो। विवाह गरेको जम्मा जम्मी 4 पनि भएको थिएन होला, उमेर पनि 22-23 मात्र थियो। काखमा 1.5 वर्षकी छोरी थिए। उहाँको बर धेरै केटाहरूमध्येबाट छानिएको थियो। मेरो जस्तो विवाहको कुरा आउने बित्तिकै गाईलाई दाम्रोले बाँधेर डोराउँदै पठाए जस्तो उहाँलाई गरिएको थिएन। सुन्नमा त यतिसम्म पनि आएको थियो कि पाइलटले माग्न आउँदा उहाँको बुबाले रात दिन ज्यान हत्केलामा राखेर हिँड्नेलाई म छोरी दिन्न भन्नुभएको थियो अरे, तर दैवको लीला अपरम्पार भने जस्तै उहाँको श्रीमानले आफ्नो ज्यान आफै फाल्नुभयो। खबर पाएपछि बिजोडका दिनमा जाने परम्परा धान्दै म पनि 7 दिन भेट्न पुगेँ। दिदी भित्तातिर अनुहार गरेर पल्टिराख्नु भएको थियो। हामी माइती खलकहरू त्यहाँ पुग्दा पनि हामीपट्टि फर्केर पनि हेर्नु भएन। हामी बस्दा बस्दै सहयोगका लागि सँगसँगै क्रिया बसेकी बाहुनी बजैले जबरजस्ती उठाएर फलफुलको रस दिइन्। यो क्रममा पनि हामीले उहाँको अनुहार देखेनौँ, तर मैले उहाँको नेपाली समेत नपुछेका लामा लामा नङहरू देखेँ। अनि देखेँ लामो कपाल र गोरो शरीर। मेरो मन अझै झनै अमिलो भएर आयो। आँखाहरू आँसुले टम्म भए अनि मैले त्यो ठाउँमा आफूले राखेर सोचेँ। त्यसबेलाको समाजले विधवालाई हेर्ने हे दृष्टिलाई आत्मसात गरेर सम्झे ती दुधमुखे छोरीलाई, जसको बाबुको मायाको त के कुरा, बुबा या बाबा भनेर पुकार्न समेत नपाउने स्थिति। सोच्दा सोच्दै एकाएक मेरो मनमा ज्वारबाट उठ्यो, अब मैले पनि चुप लागेर बस्नु हुँदैन। विवाह गरेको 1 पनि नबित्दै जन्मिसकेकी आफ्नी छोरीका लागि मैले पनि केही गर्नैपर्छ। मैले घर बाहिर निस्केर काम गर्नैपर्छ, तर जुन घरमा पुरुष समेत जागिरी हुँदा इज्जत जाने डर थियो, जुन घरमा स्वास्नी मानिसको अस्तित्व लोग्ने र उसको परिवारको अघोषित कामदार मात्रै थियो, त्यस्तो घरमा काम गर्न जान्छु कसरी भन्ने। बाबामाले सुम्पेको व्यक्तिसँग मैले कुरा उठाएँ। अनि त के थियो र, मनमुटावको बीजारोपण भइहाल्यो। दिन बिते, महिना बिते अनि वर्ष पनि बिते। म मेरो जागिरी हुने टिपी नछाड्ने र स्वीकृति दिनुपर्नेले स्वीकृति नदिने, कहिलेकाहीँ त स्थितिले पराकाष्ठ नै पार गर्थ्यो अनि सम्झौता हुन्थ्यो अब जागिरको कुरा नउठाउने शर्तमा। उनीहरूको भनाइ हुन्थ्यो, यत्रो घरकी बुहारीले घर बाहिर काम गर्न थालेपछि दुनियाँले के भन्छ, हाम्रो इज्जत र साख कहाँ पुग्छ। अन्त्यमा वर्षौंपछि मैले जागिर खान सुरु गरेँ। दसैँको फुलपातीका दिन मेरो जागिरको निर्णयले कार्य रूप लियो। निर्णय सुनेपछि घरमा त्यति ठूलो चाड हुँदा पनि मैले धेरै ठूलो मानसिक तनाव भोग्नु पर्यो। अलि दिनसम्म बोलचाल बन्द भयो। त्यसपछि दिनहरू त अझै धेरै मानसिक तनावमा बिते। लोग्नेलाई हामीले दिनभर भुलाएर राखिरहनु परेको छ। स्वास्नी जागिर खान हिँड्नु पर्ने भन्ने आरोप पनि सुन्नु पर्यो। मेरो आमाको पालामा मैले जागिर खाँदा जे सुन्नु परेको थियो झन्डै 20 वर्षपछि मेरो पालामा पनि त्यही घटना र परिस्थिति दोहोरिएको थियो। तर जे जस्तो भए पनि ठूलो हिम्मतका साथ घर बाहिर निस्कने मेरो प्रयास सफल भयो। अहिले त्यो स्थितिको सम्झना गर्दा मलाई लाग्छ मेरो जीवनको अवस्था हावाले टन्न भरिएको भकुण्डको जस्तो थियो, जसलाई भुइँमा बेसरी थचारियो तर त्यसले उल्टो प्रतिक्रिया लियो। फेरि जीवनले 81 अर्को मोड लियो। बाबामाले डोराएर पठाएको व्यक्तिसँग जीवन बिताउने सम्झौता गर्दा गर्दै 23 वर्ष बितेको त पत्तो भएन। तर कुरा नमिलेको सदा नै खड्किरह्यो। जुन धनलाई उद्देश्य बनाएर मेरो विवाह गरेको थियो त्यो धनको त एक अंश पनि नलिएर आत्मनिर्भरताको बाटोमा म अगाडि बढेँ। यसै क्रममा एक दिन छोराछोरीकै अग्रसरतामा शान्तिका साथ जीवन बिताउने निर्णय गरेर 13 वर्षको बालक छोरालाई अघि लगाउँदै चिन्नु नजान्नुको देशमा शून्यबाट यात्रा सुरु गर्ने निर्णयका साथ म हवाईजहाज चढेँ। आज देश छाडेको 10 वर्षको अवधिमा पनि उपलब्धि शून्य जिन्दगी बिताउनु परेको छैन। मैले आफूले जन्म दिएका 2 सन्तानको जिम्मेवारी पूरा गरेर उनीहरूलाई आत्मनिर्भरताको पाठ पढाउन सकेँ। मेरो जीवनमा त्योभन्दा सार्थक कुरो अब बाँकी नै के होला र अरू त केवल तपसिलकै कुरा भएर रहन्छ। अहिले हामीले वाचन गरेको लेखको शीर्षक आफू उत्तौली भएपछि यस्तै हुन्छ। अमृता लम्सालको यो लेख हामीले अर्चना थापाद्वारा सम्पादन गरिएको पुस्तक स्वअस्तित्वको खोजबाट लिएका थियौं। आज स्वअस्तित्वको खोजबाट हामीले 3 लेख सुनायौं। हवस् त, यिनै लेखहरूको वाचनसँगै आजलाई श्रुति सम्वेकबाट बिदा चाहन्छौं। हाम्रो कार्यक्रमको ठेगाना श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेल गर्न चाहनुहुन्छ भने इमेल ठेगाना shrutiआई shruti@unn.com.np। अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ, त्यसअघि मंगलबार हाम्रो भेटघाट हुने नै छ। आजका लागि प्राविधिक साथी उदय घिमिरे, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।